ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्हम्दुलिल्लाहिर्रब्बिलआलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल अंबियाए वल मुर्सलीन سيدنا ونبينا وحبيبنا وشفينا محمد وآله وأصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الذين ينفقون في السراء والضراء والكاظمين الغيظ والعافين عن الناس والله يحب المحسنين وعن ابي هريره رضي الله تعالى عنه ان رجلا قال للنبي صلى الله تعالى عليه وسلم اوصني فقال لا تغضب فردد مرارا قال لا تغضب। ये आयत करीमा उसमें अल्लाह तबारक व ताला ने अल्लाह से डरने वाले और परहेजगारों के औसाफ बतलाए हैं। पहला वस्व तो ये बतलाया अल्लज़ीन युन्फिकून फिस्सर्राए वद्दर्राए, जो खुशहाली में भी अल्लाह के रास्ते में खर्च करते हैं और तंग हाली में भी, यानी उनके पास वसअत हो माली एतबार से तब भी वो खर्च करते हैं और माली एतबार से तंगी हो तब भी खर्च करते हैं। और यही हुक्म भी है कि आदमी अपनी हैसियत के मुताबिक अल्लाह के रास्ते में खर्च करने का एहतमाम करें। एक आदमी के पास अगर 1 लाख रुपया है और उसमें से 100 रुपये खर्च करता है और दूसरे के पास 100 है और उसमें से 1 खर्च करता है, तो जाहिर है ये वैसे लाख के साथ 100 की निस्बत जो है वो तो 1000वीं है, और 100 में से 1 खर्च करता है तो वो 100 की 100वीं निस्बत है, वो ज्यादा गोया अल्लाह के रास्ते में मशक्कत उठा रहा है। आगे बारी ताला फरमाते हैं वल्काज़िमीन अल-ग़ैज़, और अल्लाह के परहेजगार बंदे वो हैं जो अपने गुस्से को जब्त करते हैं। वल-आफ़ीन अन-नास, और लोगों से दरगुजर करते हैं, उनको माफ करते हैं, और अल्लाह तबारक व ताला निकोकारों से मोहब्बत फरमाता है। इस आयत करीमा के ज़ैल में साहिब रूहुल मानी ने एक वाकया नकल किया है कि हजरत अली इब्न हुसैन इमाम ज़ैनुल आबिदीन रहमतुल्लाह अलैह एक मरतबा वुजू फरमा रहे थे। वुजू के दौरान आपको वुजू करा रही थी आपकी बांदी, एक बर्तन में पानी लेकर के वो पानी डाल रही थी और आप वुजू फरमा रहे थे, उसके हाथ से बर्तन छूट गया, आपके ऊपर गिरा, तो आपने जरा खशमगी निगाहों से उसकी तरफ देखा तो उसने फौरन ये आयत पढ़ी वल्काज़िमीन अल-ग़ैज़, कि अल्लाह के वो बंदे जो अपने गुस्से को जब्त करने वाले हैं। हजरत ने फौरन फरमाया कसम तो गई थी, मैंने अपने गुस्से को जब्त कर लिया। बानी ने आगे पढ़ा वलाफीना ने नास, लोगों से दरगुजर करने वाले माफ करने वाले का कदफा तो आगे मैंने माफ कर दिया। उसने आगे पढ़ा वल्लाह युहिब्बुल मोहसिनीन, तो कहा अंते हुर्रुन लिवजहिल्लाह, अल्लाह के वास्ते तो आजाद है। ये अल्लाह के बंदे जो अल्लाह के हुक्म के सामने सरे तस्लीम खम कर देते हैं। हजरात सहाबा, ताबीन, तबे ताबीन, اسلاف کرام کا مزاج یہی تھا، چاہے کیسی حالت کیوں نہ ہو، لیکن جب ان کو حوالہ دیا جاتا قرآن یا حدیث کا فوراً اس پر عمل کرتے تھے اور سر تسلیم خم کر دیتے تھے. اللہ تبارک و تعالیٰ نے غصہ ضبط کرنے والوں کی یہ تعریف فرمائی ہے، اور نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے بھی اس سلسلے میں امت کی رہنمائی فرمائی. بخاری شریف میں حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی روایت ہے کہ ایک آدمی نے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم سے درخواست کی کہ مجھے کوئی نصیحت فرمائیے. جواب میں نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا لا تغضب، غصہ مت کرو. فردد مرارا، اس آدمی نے پھر یہی درخواست کی تو آپ نے پھر یہی فرمایا غصہ مت کرو، پھر یہی درخواست کی آپ نے یہی فرمایا غصہ مت کرو. وہ یہ غصہ نہ کرنا یہ بڑی اہم چیز ہے شریعت کی نگاہ میں. مسلم شریف میں حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی روایت ہے کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا لیس الشدید بالسرعۃ، جو آدمی لوگوں کو پچھاڑ دے وہ بہادر نہیں ہے، طاقتور نہیں ہے. انما الشدید الذی یملک نفسہ عند الغضب، بہادر تو وہ ہے جو غصے کے وقت اپنے اوپر کنٹرول کرے. یہ اصل بہادری ہے. نبی کریم صلی اللہ علیہ وسلم ایسے ہی آدمی کو بہادری کا تمغہ عطا فرما رہے ہیں. ایک اور روایت میں نبی کریم صلی اللہ تعالی علیہ وسلم کا ارشاد ہے، حضرت ابن عمر رضی اللہ تعالیٰ عنہ کی روایت ہے، حضور صلی اللہ علیہ وسلم نے فرمایا ما تجرا عبد جرعۃ افضل عند اللہ عز وجل من جرعۃ الغیظ یکزموها رضان للہ او کما قال علیہ الصلوۃ والسلام ابتغاء وجہ اللہ، کہ کوئی گھونٹ اللہ کے کسی بندے نے اس غصے کے گھونٹ سے اچھا گھونٹ نہیں پیا اللہ کی نگاہوں میں، جو اللہ کو راضی کرنے کے لیے غصے کو ضبط کر لے. دیکھو ایک تو غصہ ضبط کرنا ہوتا ہے اپنے مفاد کے لیے، کہیں ایسا ہوتا ہے صورت حال ایسی ہے کہ وہاں اگر غصے سے کام لیں گے تو اپنا سارا کام بگڑ جائے گا. تو اس موقع پر بھی بہت سے لوگ دنیا دار بھی غصہ آتا ہو تو بھی اپنے اس غصے کو ضبط کر لیتے ہیں، وہاں پر یہ فضیلت نہیں ہے. جو آدمی خالص اللہ کو ابتغاء وجہ اللہ، اللہ کی خوشنودی حاصل کرنے کے لیے اپنے غصے کو ضبط کرتا ہے تو اس پر اللہ تبارک و تعالیٰ کی طرف سے یہ انعام ملتا ہے. ایک اور روایت ہے کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا کہ جو آدمی اپنے غصے کو عملی جامہ پہنا سکتا ہے، کسی نے اس کے ساتھ کوئی غلط حرکت کی، اس کے جواب میں غصہ آیا اور وہ اس کو سخت سزا دینے کی قدرت رکھتا ہے، اس کے باوجود اللہ کی خوشنودی کے خاطر وہ اپنے اس غصے کو ضبط کرے گا، ملا اللہ قلبہ امنن و ایمان، اللہ تبارک و تعالی اس کے دل کو امن و سلامتی اور ایمان سے بھر دیں گے. تو غصے کے ضبط پر بڑے بڑی بشارتیں نبی کریم صلی اللہ تعالی علیہ وسلم نے سنائی ہیں، اور اسلاف کے یہاں اس کا بڑا اہتمام تھا. حضرت احنب ابن قیس رحمت اللہ علیہ بڑے جلیل القدر تابعی ہیں. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا زمانہ پایا لیکن آپ کی زیارت کی نوبت نہیں آئی. وہ اپنے صبر و تحمل اور عالی حوصلگی کے اندر بہت مشہور تھے. ایک مرتبہ ان کے چند دوست جمع ہوئے اور انہوں نے آپس میں طے کیا کہ آج تو ان کو غصہ دلانا ہے. چنانچہ انہوں نے ایک نوجوان کو تیار کیا. وہ نوجوان ان کے پاس گیا, جا کر کے سلام کیا کہ میں ایک کام لے کر کے آیا ہوں. انہوں نے کہا کیا کام ہے؟ کہ میں آپ کی والدہ کے ساتھ نکاح کرنا چاہتا ہوں, اس کا پیغام لے کر کے آیا ہوں. انہوں نے بہت اطمینان کے ساتھ سر اٹھا کر کے اس نوجوان سے کہا کہ تمہارا نسب اور حسب بڑا معزز اور مکرم ہے, آپ کے ساتھ رشتہ کرنے میں, سسرالی رشتہ کرنے میں ہمیں کوئی اعتراض نہیں, لیکن میری والدہ کی عمر بہت ہو گئی ہے, وہ 70 سال کے آس پاس ہے, اور تم حسین نوجوان ہو, تمہارے لائق تو کوئی ایسی لڑکی ہونی چاہیے جو تمہاری طرح نوجوان ہو اور تم سے محبت کرے اور کروائے اور تمہاری اولاد کی ماں بن سکے. ایسا کہنے کے بعد پھر کہا جن لوگوں نے تم کو بھیجا ہے ان کو کہہ دو کہ میں ان کو غصہ بھی دلا سکا. حضرت امام ابو حنیفہ رحمت اللہ علیہ کے متعلق لکھا ہے, امام صاحب کے پاس ایک آدمی آیا, دو دوستوں کے درمیان آپس میں شرط لگی, ویسے بات چلی کہ بھائی اس وقت جو ہمارے علماء ہیں ہمارے شہر کے, ان علماء کے اندر کون سب سے زیادہ بردبار اور غصے کو ضبط کرنے والا. تو ایک نے کہا کہ سفیان ثوری گویا اس وصف میں سب سے فائق ہوں. دوسرے نے کہا کہ نہیں, امام ابو حنیفہ اس وصف میں سب سے فائق ہیں. اب دونوں میں فیصلہ یہ ہوا کہ ہر ایک ان میں کے ایک ہر ایک کے پاس ایسے وقت میں جائے جو ان کی مشغولی کا ہو. چنانچہ جس نے یوں کہا تھا کہ سفیان ثوری اس وصف میں فائق ہیں, وہ امام ابو حنیفہ رحمۃ اللہ علیہ کا امتحان لینے کے لیے پہنچا. امام ابو حنیفہ رحمۃ اللہ علیہ کا معمول یہ تھا کہ رات بھر وہ اللہ کی عبادت کرتے تھے, پوری رات عشاء کے وضو سے فجر کی نماز ادا فرماتے تھے, اور فجر کی نماز کے فوراً بعد آپ کا حلقہ درس لگ جاتا تھا ظہر تک. امام ابو یوسف رحمۃ اللہ علیہ فرماتے ہیں کہ میں نے 29 سال تک امام ابو حنیفہ رحمۃ اللہ علیہ کی مسجد میں فجر کی نماز جماعت کے ساتھ پڑھی تاکہ نماز کے فوراً بعد ان کے حلقہ درس میں شریک ہو سکوں. تو حلقہ درس لگتا تھا ظہر تک, اور ظہر کے بعد آ کر کے وہ قیلولہ کرتے تھے. ان کا مکان جو تھا امام صاحب کا وہ بالا خانے پر تھا. اس روز آپ زہر سے فارغ ہو کر اپنے گھر آئے, آ کر کے بستر بچھا کر کے لیٹے ہی تھے کہ کسی نے دروازے کے اوپر دستک دی. آپ اتر کر کے نیچے آئے, بھئی کیا سلام کیا انہوں, آپ نے جواب دیا کیا بات ہے, مجھے ایک مسئلہ آپ سے دریافت کرنا تھا. اب ظاہر آپ صبح سے دوپہر تک تو بیٹھے تھے وہاں مسائل بتانے کے لیے, وہاں تو یہ آدمی گیا نہیں, پھر بھی آپ نے ناراضگی کا اظہار نہیں کیا, کیا مسئلہ ہے؟ کیا کہوں, آپ کے پاس آنے کے لیے جب نکلا تو وہ مسئلہ یاد تھا, لیکن آپ کو دستک دینے کے بعد میں بھول گیا کہ وہ کیا پوچھنا ہے. امام صاحب نے کہا ٹھیک ہے, جب یاد آوے تو پوچھ لینا. آپ اوپر تشریف لے گئے اور تھوڑی اپنے بستر پر ابھی لیٹے ہی تھے کہ پھر دستک ہوئی. آپ پھر اترے, اتر کر دیکھا وہی آدمی کھڑا ہے. کیا ہوا, کیا ہے, یاد آ گیا؟ حضرت یاد آ گیا تھا, لیکن بس وہ آپ اتر رہے تھے اور آدھی سیڑھی کے اوپر تھی اور میں پھر بھول گیا. امام صاحب نے کہا ٹھیک ہے, جب یاد آئے تو پوچھ لینا. پھر آپ تشریف لے گئے, آپ لیٹے اور پھر تیسری مرتبہ دستک ہوئی. اب پھر آپ واپس پہنچے, पूछा क्या हुआ, याद क्या याद आ गया, क्या मसला है भाई। अब देखो मसला भी क्या पूछता है कि आदमी का जो पाखाना होता है उसका टेस्ट और जायका मीठा होता है कि कड़वा, अब ये कोई मसला है। लेकिन आपने बिल्कुल गुस्से का इजहार नहीं किया, आपने जवाब दिया अगर वो ताजा हो तो उसमें मिठास होती है और सूख जावे तो उसमें कड़वाहट आ जाती है। वो क्या कहता है, आपको कैसे मालूम हुआ, क्या आपने चखा था? तो इमाम साहब ने जवाब में फरमाया भाई हर चीज चखने से ही मालूम हो ये जरूरी नहीं, अकल से भी मालूम हो सकती है। आदमी का पाखाना जब ताजा होता है तो उस पर मक्खी बैठती है, तो ये दलील है इस बात की कि उसमें कुछ मिठास है, और जब खुश्क हो जाता है तो मक्खी नहीं बैठती। जब ये जवाब दिया वो आदमी हाथ जोड़, हजरत मुझे माफ कर दीजिए अल्लाह वास्ते, आपने आज मुझे हरा दिया। क्या क्यों भाई क्या बात है? क्या मेरी मेरे दोस्त के साथ शर्त लगी थी और मैंने उससे यूं कहा था कि मैं आपके पास ऐसे वक्तों में जो आपका खास आराम का हो इस तरह आऊं और बार बार आपको ऊपर से नीचे दौड़ाऊं और ऐसा बेतुका सवाल करूं ताकि आपके अंदर कितनी बुर्दबारी है, आप अपने गुस्से को कितना जब्त करते हैं ये मालूम। आपने जो है मुझे जो है मेरे दोस्त के मुकाबले में हरा दिया शर्त में। एक और किस्सा, एक आदमी ने इमाम साहब को तमाचा मार दिया। इमाम साहब ने बहुत आजीजी और इंकिसारी के साथ उससे कहा देख भाई मैं अगर चाहूं तो मैं भी तमाचा मार करके तेरे इस जो है इस हरकत का बदला ले सकता हूं, लेकिन मैं ऐसा नहीं करूंगा। मैं अगर चाहूं तो बादशाह वक्त को, हाकिम वक्त को तुम्हारी इस हरकत की शिकायत करके उनके जरिए से तुम्हें सजा दिलवा सकता हूं, लेकिन मैं ऐसा नहीं करूंगा। मैं अगर चाहूं तो सहरगाही के वक्त में, रात के आखिरी हिस्से में अल्लाह तबारक व तआला से फरियाद करके तुम्हारे लिए बद्दुआ कर सकता हूं, लेकिन ऐसा नहीं करूंगा। और अगर मैं चाहूं तो कल को कयामत के रोज तुम्हारे खिलाफ जो है अल्लाह के हुजूर में दावा दायर करके आपकी सरकत का बदला ले सकता हूं, लेकिन ये भी मैं नहीं करूंगा। बल्कि अगर अल्लाह ताला ने मुझे माफ कर दिया और मुझे किसी की सिफारिश की इजाजत दी, अल्लाह ने इख्तियार दिया, तो तेरे बगैर जन्नत में कदम नहीं रखूंगा। ये तहम्मुल हमारे अकाबिर के यहां इतना ज्यादा एहतमाम था इसका, अब गुस्से को जब्त करने का। हजरत अबू बकर रदी अल्लाह ताला अन्हु के मुतालिक है, हजरत आयशा रदी अल्लाह ताला अन्हा के ऊपर जब तोहमत लगाई गई थी और तोहमत लगाने का सारा जो ये था सारी साजिश थी वो मुनाफिकीन की थी, उन मुनाफिकीन के इस जो है साजिश के अंदर और उनके जो प्रोपेगंडे के अंदर कुछ दो चार सादा लोग मुसलमान भी उनकी इस बातों का शिकार हो गए, उनको सच्चा मान लिया और वो भी इसमें शामिल हो गए। उन्हीं में हजरत मिस्ता इब्न उसासा रजी अल्लाह ताला अन्हु थे, जिनकी वालिदा हजरत अबू बकर रजी अल्लाह ताला अन्हु की खालाजाद बहन थी, और हजरत अबू बकर उनका खर्चा दिया करते थे, गरीब आदमी थे, सारा खर्चा हजरत अबू बकर ही उठाते थे, मांझा है खालाजाद बहन का बेटा है। अब ये जब तोहमत वाला वाकया पेश आया और अल्लाह तबारक व तआला की तरफ से हजरत आयशा रदी अल्लाह तआला अन्हा की बरात के अंदर जब आयतें नाजिल हुई तो बात साफ हो गई कि हजरत आयशा रदी अल्लाह तआला अन्हा इस तोहमत से बरी थी। तो हजरत अबू बकर रजी अल्लाह तआला अन्हु ने कसम खाई कि आइंदा अब मैं मिस्ता के ऊपर कुछ खर्च करूंगा। अब देखो ये भी उनके इंसाफ पसंदी की बात है कि पहले ही दिन से नहीं कसम खाई, हालांकि تہمت کے اندر ملوث تو پہلے دن سے تھے, لیکن جب تک کہ حقیقت معلوم نہ ہو جائے. قرآن نے جب حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کی برات ظاہر کر دی تو بات صاف ہو گئی کہ یہ غلط چیز تھی, غلط تہمت تھی جو آپ پر لگائی گئی تھی. تو اب آپ نے یہ قسم کھائی, تو اس پر قرآن میں آیت نازل ہوئی, وَلَا يَأْتَ أُولُو الْفَضْلِ مِنْكُمْ وَالسَّعَةِ أَنْ يُؤْتُوا أُولِي الْقُرْبَى وَالْمَسَاكِينَ وَالْمُهَاجِرِينَ فِي سَبِيلِ اللَّهِ وَلْيَعْفُوا وَلْيَصْفَحُوا أَلَا تُحِبُّونَ أَنْ يَغْفِرَ اللَّهُ لَكُمْ. باری تعالیٰ فرماتے ہیں تم میں جو لوگ مالی وسعت والے ہیں اور فضل و کمال والے ہیں, دیکھو اللہ تبارک تعالیٰ کو نبی کریم حضرت ابوبکر کو اللہ تعالیٰ اصحاب فضل میں شمار فرمائے, اللہ تعالیٰ ہی, وہ اس بات پر قسم نہ کھائیں کہ وہ اپنے رشتہ داروں اور مسکینوں اور اللہ کے راستے میں ہجرت کرنے والوں پر خرچہ نہیں کریں. یہ تینوں باتیں ان میں تھی. حضرت مستہ جو تھے رشتہ دار بھی تھے ان کے, غریب بھی تھے اور جو ہے مہاجرین میں سے بھی تھے, وہ ان پر خرچ نہ کرنے کی قسم نہ کھائیں. وَلْيُعَفُوا وَلْيَصْفَحُوا, بلکہ درگزر کریں اور معاف کر دیں. الا تحبون ان یغفر اللہ لکم, کیا تم اس بات کو پسند نہیں کرتے کہ اللہ تبارک و تعالیٰ تمہیں معاف کر دیں؟ جب یہ آیت نازل ہوئی حضور اکرم صلی اللہ علیہ وسلم نے حضرت ابوبکر کو بلا کر ان کے سامنے آیت تلاوت فرمائی, فوراً کہنے لگے بلا واللہ انی لأحب ان یغفر اللہ لی, کیوں نہیں, اللہ کی قسم میں یہ پسند کرتا ہوں کہ اللہ تعالیٰ میرے گناہوں کو معاف کریں. فوراً انہوں نے ان کا جو خرچہ تھا وہ جاری کر دیا, بلکہ ڈبل کر دیا, اور قسم کھائی کہ آئندہ کبھی اس خرچے کو جو ہے میں بند نہیں کروں گا. حضرت ابو مسعود بدری انصاری رضی اللہ تعالیٰ عنہ ایک صحابی فرماتے ہیں, کنت اضرب غلاما لی یوما, کہ ایک دن میں اپنے غلام کی پٹائی کر رہا تھا, فسمیت صوتا من خلفی اعلم ابا مسعود للہ اقدر علیک منک علیہ, کہ میں نے اپنے پیچھے سے آواز سنی جو اس میں یہ کہا جا رہا تھا کہ ابو مسعود جان لو اللہ تعالیٰ کو تم پر اس سے زیادہ قدرت حاصل ہے جتنی تم کو اپنے اس غلام کے اوپر ہے. حضرت ابو مسعود فرماتے ہیں فلتفت تو میں نے پیچھے مڑ کر کے دیکھا, فیضہ ہوا رسول اللہ صلی اللہ علیہ وسلم, تو آپ صلی اللہ علیہ وسلم تھے, تو میں نے فوراً کہا کہ ہوا حر لوجہ اللہ, کہ اللہ کے رسول, یا رسول اللہ یہ میرا غلام اللہ کے واسطے آزاد ہے. حضور صلی اللہ علیہ وسلم نے کیا فرمایا, اما لو لم تفعل للفحت کالنار, سنو اگر تم ایسا نہ کرتے, غلام کو آزاد نہ کرتے, تو جہنم کی آگ تم کو جلسا دیتی. یہ کس کی پٹائی کر رہے تھے؟ اپنے غلام. آقا کو غلام کے اوپر بہت سارے اختیارات حاصل ہوتے ہیں, پھر بھی نبی کریم صلی اللہ تعالی علیہ وسلم فرماتے ہیں اپنی اس حرکت کے کفارے میں اگر تم نے ان کو آزاد نہ کیا ہوتا تو جہنم کی آگ تم کو جلسا دیتی. آج ہم اپنے ماتحتوں کے ساتھ کیسا معاملہ کرتے ہیں, اساتذہ اپنے شاگردوں کے ساتھ, اور جو ہے ماں باپ اپنی اولاد کے ساتھ, بڑے اپنے چھوٹوں کے ساتھ, شوہر اپنی بیویوں کے ساتھ, معمولی باتوں کے اوپر جو ہے ان کی سخت پٹائی, ان کے ساتھ ناروا سلوک, اپنا غصہ جب تک کہ ٹھنڈا نہ کر لیں وہاں تک چین اور سکون سے بیٹھتے نہیں. اللہ تبارک تعالیٰ ہمیں اس طرح غصے والا معاملہ کرنے سے راضی نہیں ہوتے, ناراض ہوتے. ایک بزرگ تھے, وہی دارالدیوبند کی ابتدا جن سے ہوئی ہے, ملا محمود میرٹھی, دو محمود تھے, استاد بھی محمود, شاگرد بھی محمود, حضرت شیخ الہند مولانا محمود الحسن صاحب. ان کے متعلق ہے کہ کسی نے ان کو خواب میں دیکھا انتقال کے بعد کہ اللہ تعالیٰ نے آپ کے ساتھ کیا معاملہ کیا, تو کہا کہ ایک مرتبہ ایسا ہوا کہ بیوی نے کھچڑی پکائی تھی اور اس کے اندر نمک کم تھا یا نمک ڈالنا بھول گئی تھی, जी में आया कि उस पर उसको डांटूं, लेकिन फिर मैंने ये सोचकर कि अल्लाह की बंदी है, इंसान है, भूल जाता है, तो मैंने अल्लाह के खातिर उसको कुछ नहीं कहा। इसी पर अल्लाह ताला ने मेरी मग़फ़िरत फरमाई। इतने बड़े आलिम, उनके इल्मी कारनामे, लेकिन यहां अल्लाह ताला ने इस मामले में उनके इसी पर उनकी मग़फ़िरत फरमाई। तो हकीकत तो यह है कि अपने मातहतों के साथ दरगुजर से काम लेना ये बहुत बड़ी ऊंची चीज है, और अपने गुस्से को जब्त करना, सब्र से काम लेना ये बड़ी अहमियत रखता है। जरूरत है कि हम अपने मातहतों के साथ इसका एहतमाम करें। आजकल हमारे माशरे में जो लड़ाइयाँ होती हैं, जो इख्तलाफात होते हैं, और जो कुछ खराबियां हैं, उनकी जो मुख्तलिफ वजूहात हैं, उनमें एक सबसे बड़ी वजह जो है वो गुस्सा। तरह से गुस्से वाली बात हो गई, तलाकें हो रही हैं, घर के घर उजड़ रहे हैं, माँ बाप और औलाद के अंदर झगड़े हैं, भाई भाइयों में झगड़े हैं, भाई बहनों में झगड़े हैं, पड़ोसी पड़ोसी के अंदर झगड़े हैं। आमतौर पर उसकी वजह यही गुस्सा होता है। इस गुस्से को अगर हम अल्लाह के खातिर जब्त कर लें तो अल्लाह ताला के यहाँ उसकी वजह से बहुत बड़ा इनाम मिलता है। हमारे असलाफ जो है महज अल्लाह की रजा और खुशनुदी के लिए उसको जब्त करने का एहतमाम करते थे। आखिर में एक किस्सा सुनाकर बात खत्म कर देता हूँ। हजरत मौलाना इस्माइल शहीद रहमतुल्लाह अलैह बहुत हमारे अकाबिर में से हैं, बहुत बड़े आलिम थे, बुजुर्ग भी थे। हजरत शाह वलीउल्लाह साहब दहली रहमतुल्लाह अलैह के भतीजे होते हैं। हजरत शाह वलीउल्लाह साहब उनको हुज्जतुल इस्लाम कहते थे। तो एक मरतबा दिल्ली की जामे मस्जिद के अंदर तकरीर कर रहे हैं, मस्जिद खचाखच भरी हुई है। दौरान तकरीर एक आदमी खड़ा होकर के कहता है, मौलाना हमने सुना है कि आप हरामी हैं। जर्रा बराबर भी गुस्से का इजहार किए बगैर कहा कि नहीं, मेरे वालिदैन के निकाह के गवाह आज भी बुढ़ाना और फुलत के अंदर मौजूद हैं। ये जवाब दिया और अपनी तकरीर आगे बढ़ा दी। हमारा तो दिमाग ही फेल हो जावे ऐसा लेकिन अपनी तकरीर आगे बढ़ाई। जरा ऐसा मालूम होता है जैसे कुछ हुआ ही। ये वो हजरात थे जिन्होंने अपने नफ्सों को गोया मार दिया था। अल्लाह के खातिर इन चीजों को बर्दाश्त करना गोया उन्होंने अपना मिजाज बना दिया था। जरूरत है कि हम इन खूबियों को अपने अंदर पैदा करने की कोशिश करें, जिससे अल्लाह भी राजी होगा और हमारी दुनिया और आखिरत दोनों आबाद होगी। अल्लाह ताला हम सब को इसकी तौफीक और सआदत अता फरमाए। वाखिरु दावाना अलहम्दुलिल्लाह।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।